तुर्की के वजीर आजम का दौरे ईरान, स्पीकर डॉक्टर लारिजानी से मुलाकात, बाहमी ताउन और रवाबित के फरोग पर जोर। नई दिल्ली में नए इक्तसादी ब्लॉक ब्रिक्स का सरबराही इजलास, ईरान के खिलाफ मगरिब की खुद सराना पाबंदियों की मुखालफत। बगदाद में अरब लीग का सरबराही इजलास, फिलिस्तीन और शाम का मसला एजेंडे में शामिल। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाजरीन, खबरनामा लेकर हाजिर खिदमत है। नाजरीन, हमारी वेबसाइट का पता नोट कर लें, urdu.sahartv.ir, और हमारा ईमेल एड्रेस है khabrein@sahartv.ir, और लीजिए पेश है खबरें तफसील से। ईरान की पार्लियामेंट के स्पीकर ने अंकरा के साथ तमाम शोबों में ताउन को फरोग देने में तेहरान की दिलचस्पी पर जोर दिया है। डॉक्टर अली लाली जानी ने जुमेरात के रोज तुर्की के वजीर आजम रजब तैयब अर्दोगान से मुलाकात में दोनों मुल्कों के दरमियान ताउन में इजाफे पर खुशी का इजहार करते हुए कहा कि दोनों दोस्त और भाई मुल्कों के दरमियान तमाम शोबों में ताउन को पहले से भी ज्यादा फरोग देने के लिए तमाम वसायल को बरुएकार लाया जाना चाहिए और तेहरान और अंकरा के दरमियान तजारती ताल्लुकात को बढ़ाने के अमल में आसानी पैदा की जानी चाहिए। इस मुलाकात में तुर्की के वजीर आजम ने ईरान के आला रुतबा हुकाम के साथ अपने मुजाकिरात को तामीरी और सूदमंद बताते हुए कहा कि ईरान और तुर्की के ताल्लुकात तारीखी हैं और इनकी जड़ें दोनों मुल्कों के अवाम के गहरे मजहबी और सकाफती इश्तराकात में पैवस्त हैं। अर्दोगान ने ईरान के साथ तमाम मैदानों, खास तौर पर इकतसादी, तजारती और इलाकाई शोबे में तुर्की के ताउन में हमागीर वसत के लिए अपने मुल्क की तैयारी का ऐलान किया और कहा कि ईरान और तुर्की के बरादराना ताल्लुकात और ताउन में रुकावट डालने वालों को इस बात की इजाजत नहीं देनी चाहिए कि वो इन दोनों मुल्कों के ताल्लुकात को नुकसान पहुंचाएं। उन्होंने इसी तरह तुर्की और ईरान के दो तरफा ताल्लुकात की तरफ इशारा करते हुए कहा कि ये ताल्लुकात दूसरे ममालिक की साजिशों से मुतासिर नहीं होंगे। नई दिल्ली में जुमेरात को ब्रिक्स सरबराही इजलास मुनक्किद हुआ। हमारे नुमाइंदे की रिपोर्ट के मुताबिक ब्राजील, रूस, हिंदुस्तान, चीन और जनूबी अफ्रीका पर मुश्तमिल ब्रिक्स ग्रुप के सरबराही इजलास में बाहमी तजारत में फरोग की राहों और मौजूदा हालात में ग्रुप के किरदार का जायजा लिया गया। इजलास से खिताब में हिंदुस्तान के वजीर आजम ने कहा कि ब्रिक्स ममालिक को मौजूदा हालात में आलमी निजाम की खामियां दूर करने के लिए मुश्तरका कोशिश करनी चाहिए। उन्होंने सलामती काउंसिल के ढांचे में इस्लाह की जरूरत पर जोर देते हुए कहा कि आलमी इक्तसादी और सियासी इदारे 60 साल पहले तश्कील पाए हैं और इनमें दुनिया के तगैयरात के साथ इस्लाह नहीं की गई है। इजलास से खिताब में दीगर सरबराहान मम्लकत ने भी बाहमी ताउन की तकवियत और आलमी मसाइल में मुश्तरका मौकिफ की जरूरत पर जोर दिया। इजलास के दौरान रुकन ममालिक के दरमियान तजारत में मकामी करेंसी के इस्तेमाल पर भी इत्तेफाक हुआ है। इजलास के अख्तिताम पर एक ऐलामिया जारी किया गया जिसमें पुरअमन एटमी तवानाई को ईरान का हक करार दिया गया और ऐलान किया गया कि ईरान का एटमी मसला सिर्फ मुजाकिरात के जरिए ही हल हो सकता है। ब्रिक्स ग्रुप के सरबराहों ने अपने ऐलामिये में ईरान के खिलाफ खुद सराना पाबंदियों की मुखालफत करते हुए ऐलान किया है कि इस ग्रुप के रुकन ममालिक ईरान के खिलाफ मगरिब की जानिब से आयद की जाने वाली पाबंदियों को तस्लीम नहीं करते और इस पर अमल नहीं करेंगे। ब्रिक्स ग्रुप के दिल्ली सरबराही इजलास के ऐलामिये में इसी तरह शाम में फौजी मुदाखलत की मुखालफत के साथ इस बात पर जोर दिया गया है कि शाम का बहरान हुकूमत और मुखालिफीन के दरमियान मुजाकिरात के जरिए दूर करने की कोशिश होनी चाहिए और हर किस्म की एकतरफा कार्रवाई से इज्तनाब जरूरी है। चीन और रूस के सरबराहान ममलकत ने नई दिल्ली में ब्रिक्स के सरबराही इजलास के मौके पर इलाकाई और आलमी मसाइल के सिलसिले में तबादला ख्याल किया है। इरना की रिपोर्ट के मुताबिक चीन के सदर हू जिनताओ ने नई दिल्ली में ब्रिक्स सरबराही इजलास के मौके पर अपने रूसी हमनसब दिमित्री मेदवेदेव से मुलाकात में दो तरफा स्ट्रेटेजिक ताउन के बारे में गुफ्तगु की। गुजश्ता साल भी इन दोनों रहनुमाओं ने अपने मुलाकात में इस बात पर इत्तेफाक किया था कि वो अपने स्ट्रेटेजिक ताउन और आपसी एतमाद और हिमायत को फरोग देकर नए अशरे में पायदार दोस्ती को आगे बढ़ाएंगे। चीन और रूस ने इसी तरह 2015 तक आपसी तजारत को 100 अरब डॉलर तक और 2020 तक 200 अरब डॉलर तक बढ़ाने पर भी इत्तेफाक किया है। 2011 में चीन और रूस के दरमियान तजारत की शरह 79 अरब 20 करोड़ डॉलर तक पहुंच गई थी। अमेरिका में कौमी सलामती के साबिक मुशीर زبگنیو برجنسکی نے چین اور روس کی قربت کے سلسلے میں خبردار کیا ہے۔ انہوں نے اپنے ایک انٹرویو میں روس اور چین کے قریب آنے اور ان کے درمیان اسٹریٹیجک تعاون میں اضافے کو غلط بتایا۔ انہوں نے دعویٰ کیا کہ اگر روس اپنے تعاون کو چین کے ساتھ تعلقات میں فروغ پر مرکوز کر دے تو روسی عوام کو اس پالیسی کے خطرناک نتائج سے آگاہ کیا جانا چاہیے۔ برجنسکی نے کہا کہ روس اور چین کی قربت کی صورت میں روس تیزی سے ترقی کرنے والے چین کا ایک چھوٹا اتحادی بن جائے گا۔ یہ بیان ایسے عالم میں سامنے آیا ہے کہ جب حالیہ برسوں میں بیجنگ اور ماسکو کے تعلقات میں کافی فروغ آیا ہے اور دونوں ملکوں نے توانائی، فوجی ٹیکنالوجی اور ایرو اسپیس کے شعبے میں ایک دوسرے کے ساتھ وسیع تعاون کیا ہے۔ عراق کے دارالحکومت بغداد میں عرب سربراہی اجلاس ہو رہا ہے۔
عراق کے دارالحکومت بغداد میں جمعرات کی شام کو عرب سربراہی اجلاس شروع ہو رہا ہے۔ اجلاس میں شرکت کے لیے مختلف عرب ملکوں کے سربراہان مملکت بدھ سے ہی بغداد پہنچنا شروع ہو گئے تھے۔ رپورٹ کے مطابق اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون بھی جمعرات کی صبح بغداد پہنچے ہیں۔ مسئلے فلسطین، شام کی صورتحال اور یمن کے حالات کا جائزہ، نیز دہشت گردی کے خلاف مہم اور عام تباہی پھیلانے والے ہتھیاروں کے پھیلاؤ کی روک تھام بغداد اجلاس کے ایجنڈے میں شامل ہے۔ عرب لیگ کے اس اجلاس کو اس لحاظ سے زیادہ اہمیت دی جا رہی ہے کہ مشرق وسطی اور شمالی افریقہ کے عرب ملکوں میں اسلامی بیداری اور انقلابی تحریک شروع ہونے کے بعد یہ پہلا عرب سربراہی اجلاس ہے۔ اجلاس کے ایجنڈے میں فلسطین اور شام کے موضوعات کی شمولیت کے باعث بھی اجلاس کو اہمیت دی جا رہی ہے۔ عراق کے وزیر اعظم نوری مالکی نے بدھ کو عرب لیگ کے وزراء خارجہ کے اجلاس سے خطاب میں عرب ملکوں سے اپیل کی ہے کہ وہ عرب اتحاد کو نقصان پہنچانے والے اقدامات سے گریز کریں۔ وزیر اعظم نوری مالکی نے عرب ملکوں کے درمیان اتحاد کی ضرورت پر زور دیتے ہوئے عرب ملکوں سے اپیل کی ہے کہ وہ ایسے ہر اقدام سے گریز کریں جس سے عرب اتحاد کمزور ہونے کا اندیشہ ہو۔ انہوں نے عرب ملکوں کو مشورہ دیا کہ وہ عالمی سطح پر اپنی پالیسیوں پر نظر ثانی کریں تاکہ باہمی تعاون کو مضبوط بنانے کے سلسلے میں مشترکہ اسٹریٹجی کی تیاری میں اتفاق رائے کا حصول ممکن ہو سکے۔ انہوں نے بعض عرب سربراہوں کے کردار پر تنقید کرتے ہوئے کہا کہ عرب حکومتوں کو عوام کے جذبات اور مطالبات کا احترام کرنا چاہیے۔ بغداد میں عرب سربراہی اجلاس ایسی حالت میں ہو رہا ہے کہ مغرب اور بعض عرب حکومتوں کے حمایت یافتہ دہشت گرد گروہوں نے اجلاس سے پہلے پورے عراق میں دہشت گردی اور بدامنی پھیلا کر یہ ظاہر کرنے کی کوشش کی تھی کہ عراق عرب سربراہی اجلاس کے لیے مناسب جگہ نہیں ہے، لیکن عراقی سیکورٹی افواج نے بہت جلد حالات پر قابو پا لیا اور اس درمیان درجنوں دہشت گردوں کو گرفتار کیا گیا۔ جمعرات کو بھی سیکورٹی افواج نے ملک کے مختلف علاقوں سے بہت سے دہشت گردوں کو گرفتار کیا۔ گرفتار ہونے والے دہشت گردوں کے پاس سے بھاری مقدار میں دھماکہ خیز مواد اور اسلحے برآمد ہوئے ہیں۔ گرفتار ہونے والے دہشت گردوں میں سے بعض کا تعلق پڑوسی عرب ملکوں سے بتایا گیا ہے۔
بحرین میں آل خلیفہ حکومت کے خلاف عوام کے مظاہرے جاری ہیں اور جمہوریت کے قیام کا مطالبہ شدت اختیار کر گیا ہے۔ ہمارے نمائندے کے مطابق مناما اور اس کے اطراف کے علاقوں میں جمعرات کو بھی مظاہروں کا سلسلہ جاری رہا۔ مظاہرین نے آل خلیفہ حکومت کے فوری خاتمے اور عوام کے منتخب کردہ جمہوری حکومت کے قیام کا مطالبہ کیا۔ اس رپورٹ کے مطابق سب سے بڑا مظاہرہ جزیرہ سترہ میں ہوا، جہاں ہزاروں کی تعداد میں لوگ پولیس اور سیکیورٹی کی پرواہ کیے بغیر سڑکوں پر آئے۔ ہمارے نمائندے کے مطابق سترہ میں عوام نے اپنے مظاہروں کے دوران آل خلیفہ حکومت کے ساتھ ہر قسم کے مذاکرات کی مخالفت کا اعلان کیا۔ مظاہرین نے اسی طرح اپنے ملک سے سعودی افواج کے فوری انخلاء کا مطالبہ کیا۔ انہوں نے اس عزم کا اظہار بھی کیا کہ وہ شاہی حکومت کے مکمل خاتمے تک احتجاج کا سلسلہ جاری رکھیں گے۔ سیلانامی علاقے میں بھی مظاہرین نے شاہی حکومت کے خاتمے اور جمہوریت کے قیام کا مطالبہ کیا۔ رپورٹ کے مطابق بحرینی اور سعودی فوجیوں نے مختلف علاقوں میں مظاہرین پر فائرنگ اور زہریلی آنسو گیس کی شیلنگ کی اور درجنوں افراد کو گرفتار کر لیا۔ اسی کے ساتھ نسیج نامی علاقے میں سعودی اور بحرینی فوجیوں سے مظاہرین کی جھڑپوں کی بھی خبریں موصول ہوئی ہیں اور بحرین میں 14 فروری 2011 سے آل خلیفہ حکومت کے خلاف عوام کی انقلابی تحریک جاری ہے، جس میں اب تک سینکڑوں افراد شہید اور زخمی ہو چکے ہیں، جبکہ بہت سے لوگوں کو گرفتار کر کے جیلوں میں بند کر دیا گیا ہے۔ فلسطینی پارلیمنٹ کے نائب اسپیکر نے مسلمانوں سے یوم الارض فلسطین کے مظاہروں میں بھرپور شرکت کی اپیل کی ہے۔ دوسری جانب غاصب صہیونی حکومت نے سرحدوں پر نشانے باز فوجیوں کو تعینات کر دیا ہے۔
یوم الارض فلسطین کے موقع پر سرزمین فلسطین پر غاصب صہیونی حکومت کے قبضے کے خلاف مظاہروں اور گلوبل مارچ تو بیت المقدس کی تیاری آخری مرحلے میں ہے اور بڑی تعداد میں عالمی امن کارکن مقبوضہ فلسطین کی سرحدوں کے قریب پہنچ گئے ہیں۔ اسی کے ساتھ فلسطینی پارلیمنٹ کے نائب اسپیکر احمد بحر نے تمام عرب اور غیر عرب مسلمانوں سے اپیل کی ہے کہ جمعہ 30 مارچ کو یوم الارض فلسطین کی مناسبت سے غاصب صہیونی حکومت کے خلاف وسیع پیمانے پر مظاہرے کریں۔ انہوں نے کہا کہ صہیونی حکومت شہر بیت المقدس کے ساکنین کو یہاں سے نکال کے اور ان کے گھروں کو مسمار کر کے بیت المقدس میں آبادی کا تناسب تبدیل کر اس کو یہودی آبادی کے شہر میں تبدیل کرنے کی کوشش کر رہی ہے۔ احمد بحر نے کہا کہ تمام مسلمانوں کے لیے ضروری ہے کہ وہ صہیونی حکومت کی اس سازش کو ناکام بنانے کے لیے کسی بھی کوشش سے دریغ نہ کریں۔ فلسطینی پارلیمنٹ کے نائب اسپیکر نے اسی طرح فلسطینی اور مسلمانوں کے مقدس مقامات کی توہین اور غاصب صہیونی حکومت کے دیگر جرائم پر بین الاقوامی اداروں کی خاموشی کی مذمت کرتے ہوئے کہا کہ 30 مارچ کو یوم الارض کی مناسبت سے دنیا کے 80 ممالک میں فلسطینیوں کے ساتھ یکجہتی کے اعلان اور سرزمین فلسطین پر قبضے کی مخالفت کے لیے مظاہرے ہوں گے۔ دوسری طرف رپورٹیں بتاتی ہیں کہ غاصب صہیونی حکومت نے یوم الارض کے موقع پر لبنان اور شام سے ملنے والی مقبوضہ علاقوں کی سرحدوں پر مظاہرین کی سرکوبی کے لیے فوجیوں کو پوری طرح تیار رہنے کا حکم دے دیا ہے۔ اس رپورٹ کے مطابق صہیونی حکومت نے مقبوضہ علاقوں کی سرحدوں پر بڑی تعداد میں ماہر نشانے باز فوجیوں کو تعینات کر دیا ہے۔ غاصب صہیونی حکومت کی فوج نے اسی کے ساتھ لبنان اور جولان کے علاقوں میں تعینات بین الاقوامی امن فوج کے اہلکاروں سے بھی مطالبہ کیا ہے کہ یوم الارض پر سرحدوں کی جانب مظاہرین کو نہ بڑھنے دیں۔ قابل ذکر ہے کہ پوری دنیا سے گلوبل مارچ ٹو بیت المقدس کے نعرے کے ساتھ سینکڑوں امن کارکن مقبوضہ فلسطین کی سرحدوں کے قریب واقع علاقوں میں پہنچ چکے ہیں اور انہوں نے اعلان کیا ہے کہ جمعہ 30 مارچ کو یوم الارض کے موقع پر لبنان اور دیگر ملکوں سے ملنے والی مقبوضہ فلسطین کی سرحدوں سے فلسطین میں داخل ہو کے بیت المقدس کی جانب بڑھنے کی کوشش کریں گے۔
کراچی میں جمعرات کو بھی تشدد کا سلسلہ جاری رہا۔ پاکستانی ذرائع کے مطابق جمعرات کو بھی کراچی میں فائرنگ سے کم 3 افراد ہلاک ہو گئے ہیں، جس کے بعد بدھ کی رات سے دوبارہ شروع ہونے والے تشدد میں 7 افراد ہلاک ہوئے ہیں۔ یہ ایسی حالت میں ہے کہ منگل کے بلوے کے بعد بدھ کو کراچی میں امن قائم ہو گیا تھا، لیکن بدھ کی شام عوامی نیشنل پارٹی کے ایک لیڈر کی ہلاکت کے بعد تشدد دوبارہ بھڑک اٹھا ہے۔ عوامی نیشنل پارٹی نے جمعرات کو عام سوگ کا اعلان کیا ہے۔ آخری اطلاع آنے تک کراچی کے مختلف علاقوں میں تشدد اور بدامنی کا سلسلہ جاری تھا۔ ہندوستان کے زیر انتظام کشمیر میں ایک تصادم میں 5 عسکریت پسند مارے گئے۔ تفصیلی رپورٹ کے ساتھ سری نگر سے سپتے محمد حسن۔
سرحدی ضلع کپوارہ کے راجواڑ ہندوارا نامی علاقے میں ہندوستانی فوج کے ساتھ ایک زبردست جھڑپ میں 5 عسکریت پسند مارے گئے ہیں۔ سری نگر میں انسپکٹر جنرل آف پولیس ایس کے سہائی نے صحافیوں کو بتایا کہ ایک مسجد کا اطلاع ملنے کے بعد فوج اور نیم فوجی دستوں نے شمالی کشمیر کے راجوارہ ہندوارا علاقے کا محاصرہ کیا اور تلاشی کاروائی شروع کی، جس کے دوران محاصرے میں آئے عسکری پسندوں نے اپنے بندوقوں کے دہانے فورسز پر کھول دیے، جس کا جواب فورسز نے بھی دیا۔ اس طرح ایک خونین تصادم آرائی شروع ہوئی جو رات گئے تک جاری رہی۔ اس تصادم آرائی میں ایس کے سہائی کے مطابق وادی میں سرگرم مسلح تنظیم لشکر طیبہ کے ایک اعلیٰ عسکری کمانڈر ابو بکر اور نجیب اللہ سمیت 5 عسکریت پسند مارے گئے، جبکہ فورسز کے کئی اہلکار بھی زخمی ہوئے، تاہم ان کی حالت خطرے سے باہر بتائی جاتی ہے۔ فورسز حکام نے دعویٰ کیا ہے کہ انہوں نے مارے گئے عسکری پسند کے تحویل سے بھاری مقدار میں اسلحہ اور گولہ بارود برامد کیا، جبکہ آج سہائی نے کہا کہ اب بھی اس علاقے میں 200 سے زائد عسکری پسند سرگرم ہیں، جن کو ڈھونڈ نکالنے کے لیے فورسز آپریشن جاری رکھے ہوئے ہیں۔
جنگل میں جہاں پہ یہ 3 ملٹنٹس مارے گئے، ابھی شناخت پوری ہو نہیں پائی ہے، مگر ان کی ڈیڈ باڈیز اور ویپن مل چکا ہے۔
ہندوستان کے زیر انتظام کشمیر سے سپتی محمد حسن، سہر عالمی نیٹ ورک، سری نگر۔
مہاراشٹر کے علاقے شولہ پور کے ایک تاریخی مسجد میں نماز پر پابندی کے خلاف ممبئی کے آزاد میدان میں مسلمانوں نے مظاہرہ کیا۔ تفصیلی رپورٹ کے ساتھ ممبئی سے علی عباس وفا۔
شولہ پور کی 125 سالہ قدیم مسجد میں نماز پر پابندی کے خلاف مسلمانان نے مہاراشٹر کا ممبئی کے آزاد میدان میں زبردست احتجاجی مظاہرہ۔ مہاراشٹر کے شولہ پور میں 125 سال قدیم مسجد میں نماز پر پابندی عائد کیے جانے کے خلاف قومی مجلس شورا ممبئی نے برسر اقتدار کانگریس این سی پی کے خلاف ممبئی کے تاریخی آزاد میدان میں زبردست احتجاجی مظاہرہ کیا۔ سماج وادی پارٹی کے ممبئی صدر اور قومی مجلس شورا کے روح رواں ابو عاصم اعظمی نے صحافیوں سے مخاطب ہوتے ہوئے کہا،
قومی مجلس شورا آج اس لیے یہاں پہ آئی ہے کہ 125 سال پرانی مسجد جو شولہ پور میں آباد تھی، جس میں 5 وقت نماز ہوتی تھی، اس سرکار نے اس مسجد میں نماز بند کرا دیا، कहते हैं आतंकवाद का डर है, यानी मुसलमान आतंकवादी है, वो लोग जो आतंकवाद के में पकड़े गए हैं, जिन पे जिनको सजाएं हो चुकी हैं, उनके किसी संगठन पर कोई बैंड नहीं लग रहा है। आज अभिनव भारत है, सनातन संस्था है, हिंदू जन जागरण समिति है, आरएसएस है और बजरंग दल है, इनके लोग गिरफ्तार हो चुके हैं बम ब्लास्ट के अंदर, जिनको 10-10 साल की सजाएं भी हो चुकी हैं, लेकिन ये नपुंसक सरकार चाहे दिल्ली की हो या महाराष्ट्र की हो, वो उन पर बैंड लगाने को भी तैयार नहीं है। तो हर मसले में मुसलमानों के साथ जुल्म हो रहा है।
इस एहतजाजी मुजाहरे में कसीर तादाद में मुसलमान आने महाराष्ट्र मौजूद थे, जबकि रियासती सरकार के खिलाफ नारे भी लगाए और ये मुतालबा किया कि शोलापुर की 125 साल कदीम मस्जिद में जो नमाज पर पाबंदी आयद की गई है उसे फौरन हटाई जाए, नहीं तो रियासती सतह पर एहतजाजी मुजाहरा किया जाएगा।
कैमरामैन मोहम्मद अस्करी के साथ अली अब्बास वफा, शहर आलमी नेटवर्क, मुंबई। अफगानिस्तान की वजारत दाखिला ने बताया है कि मुल्क के मुख्तलिफ इलाकों में 35 तालिबान को हलाक कर दिया गया है। अफगान वजारत दाखिला ने जुमेरात को एक बयान जारी करके कहा कि गुज़श्ता 24 घंटों के दौरान मुल्क के मुख्तलिफ इलाकों में सिक्योरिटी फोर्स के साथ होने वाली झड़प में 35 तालिबान हलाक और 12 दीगर जख्मी हो गए। इस बयान के मुताबिक काबुल, नंगरहार, कुन्नड़, लोगमान, फारियाब, हिलमंद, उरुजगान और गजनी सूबों में होने वाली कार्रवाइयों के दौरान तकरीबन 3000 किलो धमाका खेज मादा और बड़ी तादाद में असलाह और गोला बारूद भी बरामद हुआ है। उधर तालिबान के तर्जुमान ने अमरीका के एक ड्रोन तैयारे को मार गिराने का दावा किया है। जबीहुल्ला मुजाहिद ने बताया कि जुमेरात को शुमाली अफगानिस्तान के कापिसा सूबे के तंगाब इलाके में तालिबान ने अमरीका के एक बगैर पायलट के तैयारे को मार गिराया। उन्होंने इसी तरह कहा कि लोगमान सूबे के दौलत शाह जिले में अमरीकी फौज के एक टैंक को धमाके से उड़ा दिया गया, जिसके नतीजे में 2 अफराद हलाक और 3 दीगर जख्मी हो गए। अमरीका में कत्ल होने वाले सियाफाम नौजवान के मामले में कुछ नए हकायक सामने आए हैं। प्रेस टीवी की रिपोर्ट के मुताबिक कुछ नई वीडियो फिल्मों से यह बात सामने आई है कि सियाफाम नौजवान को कत्ल करने वाले शख्स को वाकई की रात कोई नुकसान नहीं पहुंचा था। जॉर्ज जिमरमैन ने, जिस पर ट्रीवन मार्टिन के कत्ल का इल्जाम है, दावा किया था कि उसने अपने दिफा में सियाफाम नौजवान को कत्ल किया था। यह ऐसे आलम में है कि पुलिस को दस्तयाब होने वाली वीडियो फिल्म से पता चलता है कि जिमरमैन के जिस पर किसी भी किस्म का न तो कोई जख्म था और न ही उसके कपड़ों पर खून के निशान थे। मजकूरा सियाफाम नौजवान के बाप ट्रेसी मार्टिन ने कहा है कि इन तस्वीर से यह बात पूरी तरह से वाजे हो जाती है कि जिमरमैन दरोगोई से काम ले रहा है। वाज़ेह है कि 26 फरवरी को जॉर्ज जिमरमैन ने गोली मारकर 17 साल ट्रीवन मार्टिन को हलाक कर दिया था। मार्टिन वाकये के वक्त चहलकदमी कर रहा था और गलती से जिमरमैन की जमीन में दाखिल हो गया था। इस वाकये के बाद पूरे अमरीका में आवाम ने एहतजाजी मुजाहरे किए हैं और पुलिस मुजाहरीन की सरकोबी कर रही है। और नाज़रीन, आखिर में अहम तरीन खबरों की सुर्खियां एक बार फिर। तुर्की के वजीर आजम का दौरा ईरान, स्पीकर डॉक्टर लारिजानी से मुलाकात, बाहमी ताउन और रवाबित के फरोग पर जोर। नई दिल्ली में नए इक्तिसादी ब्लॉक ब्रिक्स का सरबराही इजलास, ईरान के खिलाफ मगरिब की खुदसराना पाबंदियों की मुखालफत। बगदाद में अरब लीग का सरबराही इजलास, फिलिस्तीन और शाम का मसला एजेंडे में शामिल। नाज़रीन, खबरें अपने अख्तिताम को पहुंची। ताज़ा तरीन खबरों के लिए आप हमारी वेबसाइट देख सकते हैं, पता है urdu.sahtv.ir।